والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين بالقاسم محمد صلى الله عليه وسلم وآله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرذين روحي وأرواح العالمين لتراب مقدمه الفدا واللعنة الدائمة على أعدائه مجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم، ياسين والقرآن الحكيم، إنك لمن المرسلين على صراط مستقيم. صدق الله العلي العظيم. السلام عليكم ورحمة الله وبركاته. تمام ناظرين والسامعين کو ہم اپنے اس پروگرام کے اندر خوش آمدید کہتے ہیں، جس میں ہم کوشش کریں گے کہ ماہ رمضان کی آمد آمد پہ جو بہاریں اس دنیا میں کھلی ہیں، اور وہ سب سے بڑی جو بہار انسانیت کے حق میں اللہ سبحانہ و تعالیٰ نے اپنے حبیب کو عطا کی ہے، وہ تمام انسانیت کے لیے قرآن کریم ہے کہ اللہ نے رسول خدا صلی اللہ علیہ وسلم کو ایک زندہ معجزہ عطا کیا. ہر نبی کو معجزات ان کے زمانے کے تقاضوں کے حساب سے دیے گئے. جناب موسیٰ علیہ السلام کے زمانے میں کیونکہ جادو کا سحر کا زور تھا، تو اللہ سبحانہ وتعالیٰ نے انہیں ید بیضا دیا کہ ہاتھ سے نور نکلتا تھا اور عصا جو اشدہا میں بدل جاتا تھا. جناب عیسیٰ کے زمانے میں طب کا زور تھا، اللہ سبحانہ وتعالیٰ نے انہیں جو معجزات عطا کیے وہ دم عیسیٰ تھا کہ وہ کسی بھی پیدائشی نابینا کو بھی ہاتھ لگاتے تو بینائی آ جاتی، اور گونگے کو ہاتھ لگاتے تو اسے گویائی آ جاتی، بہرے کو ہاتھ لگاتے شنوائی مل جاتی، مردے کو ٹھوکر مارتے قمبے اتنے ربی کی اسے زندگی مل جاتی. ختمی مرتبت کے زمانے میں عربوں کو اپنی دو باتوں پہ بہت ناز تھا. ایک، انہیں اپنی زبان پہ بہت ناز تھا کہ ہم عرب ہیں باقی سب عجم ہیں، ہم عربی ہیں باقی عجمی ہیں. اور دوسرا، انہیں اپنی تلوار پہ بہت ناز تھا، شمشیر زنی پہ. وہ کہتے تھے کہ ہمارے یہاں نسلوں میں کچھ تو کشتار چلتا ہے، ہم بہت دیر دیر تک لڑ سکتے ہیں، تلوار پہ بہت ناز تھا. اللہ سبحانہ وتعالیٰ نے اپنے حبیب کو دو معجزات عطا کیے، عربوں کی زبان کا جواب قرآن کریم کی شکل میں عطا کیا، اور ان کی تلوار کا جواب علی بن ابی طالب علیہ السلام کی شکل میں عطا کیا. تو آج تک حبیب خدا کے دونوں معجزات باقی ہیں. اللہ نے جو قرآن کریم دیا وہ قیامت تک کے لیے باقی رہے گا، اور رسول خدا کی آل اہل بیت علیہ السلام قیامت تک کے لیے باقی ہیں. آج امام مہدی علیہ السلام وارث ذوالفقار باقی ہیں، وارث امیر المومنین، وارث قرآن. تو حبیب خدا کو اللہ نے جو زندہ معجزہ عطا کیا ہے وہ قرآن کریم ہے، اور یہ قرآن کریم ہمیشہ کے لیے انا انزلناہ فی لیلۃ القدر، ہم نے اسے سورہ قدر جو ہے اللہ نے جو نازل کیا اس میں، ہم نے اسے شب قدر میں نازل کیا. تو قرآن کریم شب قدر میں اللہ نے نازل کرنے کا قرآن کریم کے متعلق بیان دیا ہے خود قرآن کریم میں. تو انا نحن نزلنا الذکر و انا لہ لحافظون، بے شک کہ سورہ حجر میں اللہ نے فرمایا کہ ہم نے اس ذکر کو، بے شک ہم ہی نے اس ذکر کو نازل کیا اور ہم ہی اس کی حفاظت کرنے والے ہیں. تو یہاں دو طرح کے اللہ نے قرآن کے نزول بتائے ہیں. نزول قرآن کے ایک ہے انزال، دوسرا تنزیل. باب ان انزلنا باب انزال سے ہے باب افعال، اور انا نحن نزلنا الذکر، نزلنا تنزیل ہے. تنزیل یعنی تدریجی قرآن کا نزول ہے، اور انزال جو ہے دفعتن، ایک دفعی نزول ہے. تو قرآن کی تدریجی ہے جو 22.5 سال میں قرآن کریم نازل ہوا رسول اسلام پہ، اور دوسرا انزال یعنی ایک ہی دفعہ میں نازل ہوا، ایک ہی دفعہ میں شب قدر میں نازل ہوا. اب اس پہ بہرحال مفسرین میں مختلف آراء ہیں کہ یہ ایک دفعہ میں نازل ہونے سے مراد کیا ہے، کہ آیا یہ لوح محفوظ سے نازل ہوا زمین آسمان، یعنی زمین کے جو آسمان ہے اس پہ، اور پھر وہاں سے تدریجن رسول اسلام کے پاس آیا، یا قلب مطہر پہ ایک ہی دفعہ میں نازل ہوا اور پھر اللہ سبحانہ وتعالیٰ اپنے حبیب سے کہتا رہا کہ آپ اس کو آہستہ آہستہ جیسے ہم وہی نازل کرتے جائیں گے لوگوں کو سنا. یہ بہرحال مختلف انزا، مختلف نظریات ہیں علماء کرام کے، مفسرین کے، نزول قرآن کے، کہ یہ تدریجی نزول سے کیا مراد ہے، اور دفعتن جو ایک ہی دفعہ میں نازل ہوا اس سے مراد کیا. تو بہرحال اب قرآن کے جو ہے، ہم کیونکہ یہ اس کو ہم نے رکھا کہ تفسیر کے عنوان سے پیش کریں گے مطالب، تو تفسیر قرآن، تفسیر جو ہے باب تفعیل سے ہے، فسر یفسر تفسیرا. یہ تفسیر یعنی बयान करना, खोल के बयान करना, किसी चीज़ की तशरीह करना, किसी चीज़ की तफसील को बयान करना, ये तफसीर कहलाता है। तो अल्लाह सुबहान तआला ने कुरान की जो है वो तफसीर, ये तफसीर वाला या अमल तावील इल्लल्लाह, कुरान के अंदर आया कि तावील कुरान को कोई नहीं जानता सिवाय अल्लाह के, वर रासखून फिल इल्म, और उनके के जो रासखून फिल इल्म हैं। तो बहरहाल उलमाए इल्म तफसीर ने तफसीर की पांच अकसाम बयान की हैं। मेरी इस लाइब्रेरी के अंदर मुख्तलिफ उन मौजूआत पे पांच तफसीर की, तो शायद पांचों तो ना हो, लेकिन क्योंकि कुछ पे तो काम ज्यादा नहीं हो सका, लेकिन कुछ तफसीर मौजूद हैं। एक तो खुद राग़िब इस्फहानी की जैसे तफसीर, तफसीर मुफरदाती कुरान, कुरान के जो अल्फाज हैं एक एक लफ्ज़ की अलग अलग तफसीर करना, इसे कहा जाता है मुफरदात, तफसीर मुफरदाती। मुफरदात कुरान को, ये जो कुरान के अल्फाज हैं इनको एक एक करके बयान करना, जैसे लफ्ज़े तौहीद कुरान में जो है वो किन किन माना में आया है, या लफ्ज़े वाहिद किन किन माना में आया है, लफ्ज़े नबी या रसूल किन किन माना में आया है, और किस किस के लिए इस्तेमाल हुआ, कैसे किस 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 आयत में आया है। तो ये तौहीद अल्लाह सुबहान तआला के लिए, मसलन कितनी जगहों पे अल्लाह के लिए तौहीद का लफ्ज़ कि कहाँ कहाँ पे आया, किन किन आयात में आया, कैसे, और इसके माना क्या है। तो ये बहरहाल वाहिद आया सिर्फ अल्लाह के लिए आया, खुदा के अलावा किसी और के लिए। तो ये जो है अल्फाज, इनकी बड़ी तफसील से इसको कहा जाता है तफसीर मुफरदाती है कुरान। जैसे लफ्ज़ तथहीर आया है, तो युताहिरकुम तथहीरा, तो अब ये कितनी दफ़ा आया है, किन किन मानी में आया है, कहाँ कहाँ पे आया है, तो ये इसको कहा जाता है तफसीर मुफरदाती है कुरान के, एक एक लफ्ज़ को अलग अलग उसकी तफसीर को बयान किया जाए। दूसरा, दूसरी जो तफसीर राइज है उसे कहा जाता है तफसीर तरतीब, तरतीबी, तफसीर तरतीबी कुरान, यानी कुरान की जो तरतीब है बाय बिस्मिल्लाह से लेके सीने व नास तक, सूरह फातिहा से लेके सूरह नास तक, सूरह के कुरान के 114 सूरे हैं, इन 114 सूरों की तफसीर को अल्लाह सुबहान व तआला ने जिस तरह से कुरान को नाजिल किया, जिस तरतीब से किया, ये नुज़ूल कुरान तो चले और तरतीब से, लेकिन ये जो मौजूदा तरतीब है ये बहरहाल तरतीब भी सरवर कायनात ने इसकी दी है। अगर कभी मौका मिला तो इंशाल्लाह इसको पेश करेंगे, शायद इन्हीं तफसीर के जो है दुरुस्त के दौरान, के मौजूदा तरतीब भी सरवर कायनात की दी हुई है और ये खुलफा की दी हुई नहीं है, बल्कि यही तरतीब सरवर कायनात मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने कुरान को दी थी। इस पे बहरहाल इख्तलाफ है, लेकिन ये कि ये मौजूदा तरतीब, हमारा एतक़ाद यही है कि ये मौजूदा तरतीब ही कुरान करीम की वो तरतीब है, क्योंकि कुरान अपनी तरतीब के लिहाज से भी मौजज़ा है। इन्ना अलैना जम हुआ कुरान, बेशक के हम ही पे कुरान का जमा करना और इसका इसकी क़िरात जो है वो हम पे है, अल्लाह सुबहान तआला ने कहा कि हम पे लाजिम है, तो अल्लाह ने ही इसे तरतीब दी है। ये मौजूदा के ये आयात जो नाजिल हुई हैं ये इस सूरह की हैं, ये सूरह है, ये सूरह कहाँ जाएगा, जो मौजूदा तरतीब है। तो कुरान की जो तरतीब है अगर देखा जाए तो तवील जो सूरे हैं, तवाल वो सूरह तवाल जो है वो शुरू में है, और कसार आखिर में, जो मुख्तसर सूरे हैं, कसीर छोटे छोटे सूरे हैं वो आखिर में हैं, और जो दरमियाने सूरे हैं वो वसत में हैं। बिल्कुल शुरू के अंदर सूरह फातिहतुल किताब इसको कहा जाता है, इसीलिए कि फातिहतुल किताब यानी शुरू में सूरह फातिहा को रखा गया, ताकि इसको कहा जाए फातिहतुल किताब, जैसे किताब का दीबाचा लिखा जाता है, एक प्रीफेस लिखा जाता है कि इस किताब में क्या कुछ है, उसके एक खुलासा लिख दिया जाता है या प्रीलॉग, तो इस तरह से दीबाचा जैसे लिखा जाता है वैसे ही वो कुरान करीम के शुरू में सूरह फातिहा को, कि पूरे कुरान का खुलासा, कि इसमें शुरू में तौहीद है, इसमें कयामत व माद का है, फिर इसमें हिदायत का और हादी का तذکرہ है, तो ये और फिर इबादत का तذکرہ है, ये सारे जो हैं वो चीज़ें सूरह फातिहा के अंदर अल्लाह ने खुलासा करके लिख दिया, नाजिल किया, और वो आज तक हमारे दरमियान में मौजूद है। उस सूरह को सूरह फातिहा कहा जाता है, और फातिहतुल किताब के ये दीबाचे के तौर पर शुरू में इसको लिख दिया गया। तो ये मौजूदा तरतीब ही सरवर कायनात ने दी है कि सूरह बकरा सबसे तुलानी सूरह, फिर उसके बाद सूरह आल इमरान, सूरह निसा, सूरह माईदा, अनआम, आराफ, अनफाल, तौबा, और इसी तरह से सूरह यूनुस, फिर हूद, फिर यूसुफ, रअद, और बहरहाल सूरह इब्राहिम और हिजर, ये 15 सूरह जैसे हैं। फिर इस तरह से चलते चले जाएंगे कि सारे के सारे पूरे कुरान के अंदर अल्लाह सुबहान तआला ने जो 114 सूरह नाजिल किए, इन सूरों को हबीब खुदा ने तरतीब दिया। अगर आप हत्ता आयात की भी तरतीब रसूल खुदा ने दी है, अगर आप किसी ایسے آدمی کو جو عربی زبان کا ماہر ہو لیکن قرآن اسے حفظ نہ ہو، اسے جو ہے کوئی سورت دے دیجئے کہ بھئی اس کو وہ آیات وہ ترتیب دے دے جو قرآن کریم میں ہے، تو وہ ترتیب نہیں دے پائے گا، کیونکہ قرآن اپنے ترتیب کے لحاظ سے بھی اعجاز کا درجہ رکھتا ہے، معجزہ ہے، زندہ معجزہ ہے. تو اعجاز قرآن کو بھی انشاءاللہ موقع ملا تو انشاءاللہ پیش کریں گے آج. تو قرآن کریم رسول خدا جیسے تمام انبیاء کو معجزات دیے گئے ان کی رسالت اور نبوت کی حقانیت پہ، ویسے ہی قرآن کریم رسول خدا کو ان کی رسالت کی حقانیت پہ ایک معجزے کے طور پہ عطا کیا گیا. اور اللہ نے یہ نازل کرنے کے بعد رسول خدا کو یہ کہہ دیا کہ ان کو سب کو چیلنج کر دیجئے کہ یہ قرآن کریم ایک زندہ معجزہ ہے، اور فأتوا بمثل هذا القرآن، اور اس قرآن جیسی ایک کتاب لے آؤ کہ اگر تم سمجھتے ہو کہ ہمارا حبیب وہ صحیح نہیں ہے تو اس قرآن جیسی کتاب ہے. شروع کے اندر ایک کتاب کہا، پھر اس کے بعد کہا کہ ٹھیک ہے نہیں لا سکتے، تو پھر فأتوا بعشر سور میں مثلے، قرآن کے سوروں جیسے 10 سورے لے آؤ. 10 سوروں کے لانے کا، 10 چیپٹرز کے 10 سوروں کے لانے کا اللہ نے چیلنج دیا، اور جب عرب نہیں لا سکے تو پھر اللہ نے اس کو آسان بنایا اور کہا کہ ایک ہی تم جو ہے وہ سورہ لے آؤ، فأتوا بسورۃ من مثلہ وادعوا شہداءکم من دون اللہ، اور جسے چاہو اپنی مدد کے لیے بلا لو، تم میرے حبیب کو کبھی بھی شکست نہیں دے سکتے، اس قرآن کے سوروں جیسا ایک سورہ بھی نہیں لا سکتے. کیونکہ اللہ سبحانہ تعالیٰ نے آیت نہیں کہا، اس لیے ہمیں بھی آیت نہیں کہنا چاہیے. تو اللہ نے کہا کہ ایک سورہ، کیونکہ قرآن کے اندر ویسے بعض آیات بہت چھوٹی ہیں، ایک لفظ ہے صرف، حرف بھی ہے، جیسے قاف، جیسے والعصر، والفجر ولیالٍ وش والفجر مثلا، یہ ایک ایک لفظ بھی بعض اوقات قرآن کے اندر آیت کے طور پہ آئے ہیں. تو اس لیے جب اللہ نے آیت نہیں کہا اور اللہ نے کہا کہ بھائی اس قرآن کے سوروں جیسا ایک سورہ لے آؤ، یہ نہیں کہا کہ آیت لے آؤ، نہیں بلکہ سورہ کہا، تو بہرحال سورے جیسا کوئی سورہ نہیں لا سکتا. تو اب اللہ سبحانہ وتعالیٰ نے جو موجودہ اس کی ترتیب ہے وہ اللہ ہی نے اس کی ترتیب رکھی. تو میں تفسیر کی اقسام بیان کر رہا تھا کہ میں اس کی تھوڑی سی تفسیر میں چلا گیا، اعجاز اور ترتیب کے لحاظ سے بھی اعجاز ہے. تو اللہ سبحانہ وتعالیٰ نے جو ہے یہ قرآن نازل کیا ہے، اور حبیب خدا کا یہ زندہ معجزہ ہے کیونکہ ان کی رسالت، تمام انبیاء کے معجزات ان کے ساتھ چلے گئے لیکن رسول خدا کیونکہ ان کی نبوت و رسالت قیامت تک کے لیے باقی ہے، اس لیے ان کا معجزہ بھی قیامت تک کے لیے باقی ہے. تو اب یہ قرآن کریم جو ہے وہ ایک زندہ معجزہ، اور اس زندہ معجزے کے اندر آپ نے بہت سی جو ہے وہ نشانیاں دیکھی، اور اس کی تفسیر جو ہے وہ 5 طرح کی علماء نے بیان کی ہیں کہ پہلی مفرداتی، دوسری ترتیبی، ترتیبی یعنی ترتیب جو موجودہ قرآن کی ترتیب ہے، اسی ترتیب کے ساتھ علماء اس کی تفسیر کو لکھتے ہیں. یہ جو عام طور سے تفسیر لکھی جاتی ہے وہ یہی تفسیر ہے، اسے کہا جاتا ہے تفسیر ترتیبی. یعنی جیسے لوگ فاتحہ کی تفسیر لکھی، پھر اس کے بعد بقرہ کی تفسیر لکھی، پھر آل عمران، جیسے سوروں کی تفسیر لکھتے چلے جاتے ہیں ہر آیت کی، جیسے جیسے وہ آتے جائیں گے اس کی تفسیر کو، اس کے شان نزول کو بیان کریں گے، اس کی تفسیر کو بیان کریں گے، اسے کہا جاتا ہے تفسیر ترتیبی. تیسری قسم تفسیر کی ہے تفسیر موضوعی. ایک موضوع لیتے ہیں، جیسے موضوع لے لیا توحید، اب اس توحید کے موضوع کو جو ہے وہ علماء بیان کریں گے کہ قرآن کریم میں کتنی آیات توحید پہ آئی ہیں، کہاں کہاں کون کون سے سورے توحید سے متعلق ہیں، ان آیات میں اللہ نے کیا بیان کیا، اللہ کی ذات سے متعلق، صفات سے متعلق، اس کی افعال سے متعلق، تفسیر ذاتی ہے، تفسیر صفاتی ہے، تفسیر افعالی ہے، یا توحید، سوری، ذاتی، توحید صفاتی، توحید افعالی، اور توحید عبادی، یا اور بہت سی اقسام بھی لوگوں نے بیان کر دی ہیں. تو یہ توحید کو جیسے مثال کے طور پہ ایک موضوع لے لیا، یا میں موضوع لے لیا امامت، اب موضوع امامت سے متعلق قرآن کریم میں کہاں کہاں آیات ہیں، کن کن سوروں میں ہیں، اور امامت سے مراد کیا ہے قرآن میں، یا امام سے مراد کیا ہے، یہ ایک موضوع لیا. یہ موضوع لے لیا رزق، موضوع لے لیا روح، موضوع لیا معاد، جیسے قرآن میں 2700 سے زیادہ آیات معاد یا قیامت سے متعلق ہیں. تو اب اس قیامت کے موضوع کو جو ہے وہ علماء، اس کو کہتے ہیں تفسیر موضوعی، تھیمیٹیکل تفسیر، ایک تھیم یا ایک موضوع لیا اور اس موضوع پہ آیات کو جمع کیا، پھر اس تفسیر موضوعی کے اندر بھی مختلف روش ہیں علماء کی. ایک روش یہ ہے کہ سب آیات کو جمع کر لیا جائے اور پھر ان کو مجموعی طور پہ دیکھا جائے کہ بھئی اس کی تفسیر کیا ہے. دوسرا جو ہے وہ اس میں روش یہ ہے کہ بھئی قرآن کے سامنے ایک موضوع رکھا جائے اور قرآن سے پوچھا جائے، جیسے شہید باقر صدر رحمتہ اللہ علیہ کا نظریہ ہے کہ آپ ایک موضوع لے کے جائیں قرآن کے پاس اور پھر قرآن سے پوچھے بھی آپ کا اس موضوع پہ کیا نظریہ ہے، اور ان آیات کو پھر قرآن سے نکالتے چلے جائیں اور وہ جو اس موضوع پہ. اور تیسری یہ پہلی جو روش میں نے کہی تھی واقع مکارم شیرازی وغیرہ کی، جیسے یہ جیسے زیادہ تر علماء نے لکھا ہے کہ آیات کو جمع کر لی، جیسے آغاز جوادی عاملی نے، یہ سامنے آپ تفسیر دیکھ رہے ہیں جو آیت اللہ جوادی عاملی کے پیچھے نظر آئے گی، तो ये उनकी तफसीर मौदूई है। इस तरह से एक तीसरा जो है वो जो सबसे पहले लिखी तफसीर मफाहिमुल कुरान या मंशूर जावेद के नाम से फारसी में शुरू की, मंशूर जावेद आयतुल्ला जाफर सुबहानी ने। उससे पहले जो है मौजूआत को जमा किया है मरहूम मौलाना फरमान अली साहब ने, मौजूआत को लिखा है इसलिए तफसीर नहीं लिखी उसकी। तो तफसीर मौदूई जो है उसके मुख्तलिफ रविश हैं, तो ये तीन तफसीर हो गई। चौथी जो है वो तफसीर आफाकी, कि तफसीर आफाकी है कि ये कुरान करीम जो है इस सारी कायनात से मुतालिक क्या कुछ कहता है, और उसमें मुख्तलिफ जो अल्लाह ने जैसे कुरान में सूरज का तस्करा किया है, सितारों का तस्करा किया है, चांद का तस्करा किया, मुख्तलिफ जो, तो इन सब ये सब आफाक में जितनी भी चीज़ें मौजूद हैं, ये जानवर चरिंद परिंद इन सबको, इसको सबको अल्लाह ने सबके मुतालिक कुछ ना कुछ कहा है और हमारे साथ इसका क्या है। तो कुरान में इनमें सब में एक इस सब को जमा करने के बाद देखा जाए कि ये तफसीर इन सब से मुतालिक क्या कह रही थी, तफसीर है आफाकी। इससे मुतालिक जो है वो आए बी आज़ार शिराजी, बी आज़ार शिराजी के नाम से उन्होंने काफ़ी एक काम किया है तफसीर आफाकी। तो ये जो है कि तमाम के तमाम आफाक में जो चीज़ें पाई जाती हैं इनसे मुतालिक कुरान करीम ने क्या कहा, अल्लाह सुबहान तआला क्या फरमा रहा है। और पाँचवीं जो किस्म है इस पर बहुत ज़्यादा काम नहीं हुआ है, इस पे भी मजीद काम होने की जरूरत है, ये तफसीर आफाकी पे। और पांचवी है तफसीर तराबती, तराबती यानी कुरान में रब्त है, ये जो अल्लाह ने कोई भी लफ्ज कहा है ये कि वह हुवल अजीजुल हकीम, एक आयत कही उसके आखिर में कह दी वह हुवल अजीजुल हकीम, अल्लाह अजीजुल हकीम है। इस लफ्ज का अल्लाह के इस सिफत का या इस नाम का इस आयत से क्या रब्त है, अल्लाह ने किसी ना किसी रब्त के तहत जो है उन अल्फाज को या अपने नामों को उन आयात के अख्ताम पे पेश किया, इसे कहते हैं तफसीर तराबुती। तराबुती के साथ साथ मिसाल के तौर पे अल्लाह जब आयात को मुख्तलिफ जगहों पे पेश कर रहा है तो उन आयात का आपस में क्या रब्त है, वो आपस में तराबुत क्या है, उनका इरतबात क्या है, उनका आपस में ताल्लुक क्या है, क्या वास्ता है, इसे तफसीर तराबुती कहा जाता है। और इस पर भी बहुत कम काम हुआ है, मैंने जो देखा है वो आगे शेख मोहसिन अराकी ने काफ़ी इस पर तकरारी भी हैं और थोड़ी बहुत जो उनके मकाले वगैरह छपे हैं या किताबचे छपे हैं, कोई तफसीली अब तक तफसीर पूरी जो है मैंने नहीं देखी इस मौजू पे, तफसीर के यानी बयान देखे हैं। ये जो मैंने सारा बयान किया ये तफसीर पयाम कुरान अतुल मकारम शिराजी की जो तफसीर मौजूई है उसके मुकदमे में उन्होंने लिखा कि तफसीर की क्या अकसाम है, ये सारी अकसाम लिखी हैं। तो तफसीर तराबुती यानी हर चीज़ का कुरान की आयात का आपस में एक रब्त है, मौजूआत का रब्त है। अल्लाह सुबहाना व तआला बात का कहते हैं अच्छा ये मौजू खत्म हो गया, यहाँ से ये मौजू शुरू हो गया, वो कहते हैं इसको यहीं पे क्यों बयान किया, इसका भी कोई रब्त है, ये वाकया यहीं पे क्यों आया, इसका कोई रब्त है। तो शान नुज़ूल जब देखेंगे और उसको तो उससे आपको अंदाज़ा होगा, और फिर शान नुज़ूल के बाद उस दौरे नुज़ूल कुरान को देखेंगे और उस दौर में फिर वक्त देखेंगे कि किस वक्त में नाजिल किया, और फिर देखा जाएगा कि रसूल खुदा के ज़िंदगी का समर मक्के में या मदीने में कब जो नाजिल किया, और फिर मदीने में किस यानी किन हालात में नाजिल किया। तो इस तरह से कोई ना कोई हर चीज़ का रब्त है, उस रब्त को समझने से उस आयत की तफसीर को समझने में बहुत ज़्यादा मदद मिलती है। तो हम कोशिश करेंगे कि इन तमाम के तमाम जावियों और उनको मद्देनजर रखते हुए सूरह यासीन, सूरह कुरान के अंदर 114 सूरह, अल्लाह ने कुरान करीम को भी 1 और 14 से खाली नहीं रखा, 114 सूरह रखे हैं कुरान करीम में। अब ये 114 सूरह उनमें 36वां सूरह जो है वो है सूरह यासीन। कुरान करीम में रसूल खुदा के मुख्तलिफ नाम आए हैं, वमा मोहम्मद अल्ला रसूल कद खलत, तो अल्लाह ने रसूल खुदा का जो एक नाम बताया है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के नाम से, ये रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम का कुरान करीम में नाम आया है। उसके अलावा जो नाम आए हैं रसूल खुदा के वो एक अहमद के जनाबे ईसा अलैहिस्सलाम ने जो है वो अपने हवारियों को बताया, याति मिन बादे इस्मुहु अहमद, के मेरे बाद एक नबी आएंगे उनका नाम अहमद होगा। तो अल्लाह सुबहाना व तआला ने रसूल खुदा का जो कुरान में जिक्र किया उनमें से एक नाम है अहमद। और एक मकाम पे जो है वो रसूल खुदा को जब वो बुलाया है तो कहा है अब्दुल्लाह, लम्मा कामा अब्दुल्ला यदउ हो कादु यकूनु अलैहि लबदात, यानी तो बहरहाल ये सूरह जिन में ये आयत है। तो अल्लाह ने कि जब अल्लाह का बंदा खड़ा हुआ लोगों के दरमियान में और उनको दावत दी, तो बहरहाल ये इस तरह से कुरान करीम में अल्लाह ने फिर कहा। और एक और मकाम पे कहा ताहा, सूरह ताहा के इब्तिदा में ताहा बिस्मिल्लाह रहमान रहीम, ताहा मा अनजलना अलैकल قرآن لے تشقا، آپ کے لیے ہم نے قرآن اس لیے نازل نہیں کیا کہ آپ مشقت میں پڑ جائیں. اور جیسے اس سورہ کے اندر جو ہم نے انتخاب کیا ہے سورہ یاسین، اللہ نے کہا یہ یاسین بھی رسول خدا ہیں. کیا دلیل ہے کہ یہ یاسین سے مراد رسول خدا ہیں؟ تو یہاں پہ آپ دیکھیں گے کہ بسم اللہ الرحمن الرحیم، یاسین والقرآن الحکیم، یاسین قرآن حکیم کی قسم، انکا لمن المرسلین، بے شک کہ آپ مرسلین میں سے ہیں، اللہ کے بھیجے ہوئے لوگوں میں سے ہیں. تو یہ یہاں خود آیت بتا رہی ہے کہ یہاں آپ کاف خطاب ہے، انکا آپ، یعنی تو نہیں میں کہہ رہا، کیونکہ اللہ رسول خدا کو بہت زیادہ محبت سے پکارتا ہے. تو یہاں ایک کو اللہ مخاطب ہے کہ آپ مرسلین میں سے ہیں. جب بھی اللہ کاف خطاب کسی سے خطاب کر کے کہتا ہے کہ انا آتینا کا، ہم نے آپ کو عطا کیا، تو یہ آپ سے مراد ہیں، وہ رسول خدا ہیں، کیونکہ رسول خدا پہ قرآن کریم نازل ہوا. تو کاف خطاب جو ہے وہ اللہ سبحانہ وتعالی جب بیان کرتا ہے اور خود خطاب کر رہا ہوتا ہے، ما انزلنا علیک القرآن، بے شک ہم نے یہ قرآن آپ پہ اس لیے نازل نہیں کیا کہ آپ مشک. تو یہاں پہ ایک سے مراد ایک آپ جو ہیں وہ رسول خدا ہیں صلی اللہ علیہ وسلم، اللہ نے رسول خدا سے خطاب کیا. تو یہاں پہ سورہ یاسین میں اللہ کہہ رہا ہے انک لمن المرسلین، بے شک کہ آپ مرسلین میں سے ہیں، اللہ صراط مستقیم، صراط مستقیم پہ. تو یہاں یاسین اس کا مطلب ہے رسول خدا مراد ہیں. تو بہرحال قرآن کریم نے اور بھی تذکرہ کیا ہے رسول خدا صلی اللہ علیہ وسلم کے اسماء کا. تو میں یہاں پہ جلدی سے کوشش کروں گا کہ بسم اللہ کی آج تفسیر کو پیش کر دیں تاکہ پھر ہم جاری رکھ سکیں اس موضوع کو، اور سورہ جو ہے یہ قرآن کریم کے اندر. بہرحال اللہ سبحانہ وتعالی نے اپنے حبیب کو قرآن کریم کے اندر القاب سے پکارا ہے یا مختلف ناموں سے پکارا ہے، جیسے سورہ بہت سے سوروں کے اندر ہے، لیکن جیسے سورہ آل عمران میں، سورہ مائدہ وغیرہ کے اندر، یا ایہا الرسول، یا ایہا النبی، یا ایہا المزمل، یا ایہا المدثر. تو یہ حالتیں ہیں، یہ نام نہیں ہیں. نبی یعنی جس پہ پیغام آئے اللہ کی طرف سے، رسول جس کو پیغام پہنچانے کا حکم دیا جائے، یا ایہا المزمل جو کالے لباس میں اپنے آپ کو، جو چادر اوڑھے ہوئے ہو، یا ایہا المدثر جو چادر اوڑھے ہوئے ہوں. تو یہ مختلف حالتوں میں اللہ نے پکارا ہے رسول خدا کو. لیکن بہرحال جلدی سے ہم نزول قرآن سے متعلق کچھ مطالب پیش کرنا چاہتے ہیں. اس سے پہلے کہ میں پیش کروں، تو یاسین جو ہے سورہ یاسین، یہ قرآن کے سورہ کا نام ہے. حروف مقطعات میں 28، الظاہر 27 یا 28 سوروں کے اندر قرآن کریم میں حروف مقطعات سے شروع ہوئے ہیں، ان میں سے ایک ہے سورہ یاسین. تو 28 مقام، بہت سے سوروں کو اللہ نے حروف مقطعات سے شروع کیا، انہی میں سے حروف مقطعات میں سے سورہ یاسین بھی شروع ہوئی ہے، اسی لیے اس کا نام ہے سورہ یاسین. اس سے پہلے کہ اس کی فضیلت کو پیش کروں، میں صرف یہ پیش کروں گا کہ سورہ یاسین یہ حروف مقطعات میں سے یا اور سین دو حرف آئے ہیں جو حروف تہجی ہیں. عربی میں 27 حروف تہجی ہیں، الف سے لے کے یہ تک، ان میں سے دو حروف تہجی کو اللہ نے یہاں پہ ذکر کیا، یا، یہ یعنی، اور سین. تو یہ جو ہے نام ہے رسول خدا صلی اللہ علیہ وسلم کا. اور یہاں پہ اس سے مراد کیا، حروف مقطعات کیوں نازل ہوئے قرآن کریم میں؟ یہ جو حروف مقطعات آئے ہیں، مقطعات یعنی بروکن لیٹرز، یعنی جو لفظ نہیں ہے. الف لام میم کو علم نہیں پڑھیں گے، الف لام میم، یہ حروف مقطع حروف ہیں. مقطعات یعنی قطع شدہ یا الگ الگ حروف ہیں، یہ ایک لفظ نہیں ہے. جیسے ہا میم عین سین قاف جو ہے یہ حماق سق، اس کو کچھ نہیں پڑھیں گے بلکہ ہا میم، کیونکہ ہے کو عربی میں ہا جس طرح سے کہا جاتا ہے، میم عین سین قاف، اس کو اسی طرح سے پڑھا جائے گا، حروف پڑھا جائے گا، حروف مقطع. تو یہ قرآن کریم میں جو حروف آئے ہیں ان کو جیسے الف لام میم دہرایا گیا ہے، سورہ بقرہ کے شروع میں بھی ہے، سورہ آل عمران کے شروع میں ہے، ایسے اور ہیں جیسے ہا میم دہرایا گیا ہے. تو یہ جو آئے ہیں سارے دہرا کے اگر نکالے جائیں تو یہ الف لام میم، ہا میم، الف لام را، پا ہا، عین میم، ہا میم عین سین قاف، یاسین، کاف ہا، یا عین صاد، قاف، سورہ قاف کا نام ہی سورہ قاف اسی لیے ہے کہ اس کے شروع میں قاف ہے، اور نون، والقلم وما یسرون، سورہ قلم کو شروع کیا نون سے. تو یہ قرآن کریم کے اندر حروف مقطعات آئے ہیں. ان کی حقیقت کیا ہے؟ حقیقت یہ ہے کہ बहुत से इसमें नज़रियात हैं, लेकिन जो साफ बस एक नज़रिए से पेश करूंगा और वो यही जो दिल को लगता है और जो बहुत से मुफस्सरीन ने मरहूम अल्लामा शेख हुसैन बख्श जाड़ा साहब ने भी अपनी तफसीर अनवारुन नजफ़ में इसी नज़रिए को अपनाया है, और मरहूम शहीद सैयद अब्दुल हुसैन मरहूमातुल्लाह सैयद अब्दुल हुसैन दस्तगफ़ शिराज़ी ने भी इसी नज़रिए को अपनाया है कल्ब कुरान में, और बहुत से मुख्तलिफ़ उलमा ने इसी नज़रिए को अपनाया। लेकिन बहुत से नज़रियात हैं कि हरूफ मुक़त्तआत क्या हैं। तो हरूफ मुक़त्तआत जो हैं ये मुतकल्लिम यानी अल्लाह कलाम करने वाला, ये कलाम अल्लाह का कलाम है, कुरान करीम कलामुल्लाह है, अल्लाह का कलाम है। तो अल्लाह जो है वो इसका मुतकल्लिम है, इसका कलाम करने वाला खुद खालिक है, और इसके जो सामे हैं, जो इसके सुनने वाले हैं या जिन पे कुरान नाजिल हुआ, जो इसके शनवंदा गोश कुनंदा या इसके सुनने वाले, वो हैं रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम, क्योंकि उन पे नाजिल हुआ। तो ये एक राज है, सीक्रेट है, कुरान नाजिल करने वाले और कुरान जिस पे नाजिल किया जा रहा है उसके दरम्यान में एक सीक्रेट, ये हरूफ मुक़त्तआत जो है एक राज है। जैसे बाज़ औक़ात जो है वो कुछ कोड वर्ड जैसे लिख देता है कोई एक अफसर अपने मातहत के लिए, और किसी पैगाम बरदार से कह देता है कि मेरा पैगाम ले जाके मेरे फला मातहत को दे दो। तो जब वो देता है तो वो ऐसे कुछ कोड वर्ड लिख देता है ताकि सिर्फ और सिर्फ वो अफसर समझ सकता है जिसने लिखा है, या वो जिसके लिए उसने पैगाम दिया। तो ये कोड वर्ड हैं अल्लाह के और रसूल खुदा के दरम्यान में, कि अल्लाह ने उन पे कुरान करीम को नाजिल किया, और ये अल्लाह नहीं चाहता था कि सबको मालूम हो। जब अहले बैत अलैहिस्सलाम से सवाल किया गया कि भाई ये क्या आप जानते हैं, तो आपने कहा कि अगर हम नहीं जानते तो और कौन जानता है, क्योंकि हम कुरान के वारिस हैं, हम रसूल खुदा के भी वारिस हैं और हम उनके कुरान के भी वारिस हैं। तो अगर कुरान का वारिस ही कुरान को ना जानता हो तो वो दूसरों को क्या तफसीर सिखाएगा। और जब मुतवक्किल ने सवाल किया कि मिसाल के तौर पे आप कहते हैं कुरान में हर चीज़ मौजूद है, तो करबला का तذکرہ कहाँ मौजूद है, तो आपने फरमाया कि जो सूरह मरियम के इब्तिदा में है, काफ हा या ऐन साद, ये काफ से मुराद करबला है। तो बहरहाल उसकी एक तफसील है कि यहाँ पे कहा कि अल्लाह ने अपने हबीब को कोड वर्ड में काफ हा के या ऐन साद और स्वाद सब्र से मुताल्लिक है कि करबला के अंदर इमाम हुसैन सलाम की शहादत यजीद के हाथों पे होगी, और जो है और वो सब्र करेंगे। तो ये अल्लाह ने पूरा पैगाम दिया अपने हबीब को काफ हा या ऐन साद की शक्ल में। तो बहरहाल ये हरूफ मुक़त्तआत मुख्तलिफ कुरान के सूरों के इब्तिदा में आए हैं, और अगर इनमें से तकरारी जो हैं वो हरूफ निकाल दिए जाएं, तो हमारे उलमा ने एक जुमला बनाया है इन्हीं हरूफ मुक़त्तआत से, और वो बड़ा मशहूर मारूफ जुमला है कि सरातो अलैयिन हक्कुन नुमसिकुहू। ये बाज़ ने नुमसिकुहू पढ़ा, लेकिन नुमसिकुहू यानी या नुमसिकुहू फ़कद इस्तमसक बिल उरवतुल इस्तमसक यानी अली का रास्ता जो है वो हक है और हम उससे मुतमस्सिक हैं, तो इसलिए नुमस्सिकुहू। बहुत से उलमा कहते हैं कि मुतमस्सिक हैं इसलिए नुमस्सिकुहू, कि अली ही का रास्ता हक है, सिरातो अलियिन हक्कुन नुमस्सिकुहू या नुमस्सिकुहू। तो ये हरूफ मुक़त्तआत इनमें से एक है। सूरह यासीन के शुरू के अंदर ये हरूफ आए हैं, इसीलिए सूरह का नाम सूरह यासीन, जैसे सूरह काफ रखा गया जिसमें सूरह काफ के शुरू में काफ आए, बिस्मिल्लाहिर्रहमान काफ, तो वहां से सूरह शुरू ही सूरह काफ जो है वो सूरह काफ जो है शुरू ही हर्फ काफ से होता है। ये सूरह यासीन इन दो हर्फों से शुरू होता है। इंशाल्लाह इसकी बाद में तफसीर पेश करेंगे, आज अगर वक्त रहा हमारे पास तो आज ही जल्दी जल्दी पेश कर देंगे, और अभी हम बिस्मिल्लाहिर्रहमानिर्रहीम की तफसीर को पेश करते हैं। सूरह तमाम सूरह कुरान के 114 सूरह हैं, तमाम के तमाम सूरह सिवाय सूरह तौबा के बिस्मिल्लाहिर्रहमानिर्रहीम से शुरू होते हैं। तो कुरान में 114 सूरह हैं और 114 ही दफ़ा बिस्मिल्लाहिर्रहमानिर्रहीम जो ये आयत नाजिल हुई है, ये आयत है, पूरी मुस्तकिल आयत है और कुरान का जुज़ है, कुरान के हर सूरह का जुज़ है सिवाय सूरह तौबा के। तो कुरान में सूरह तौबा के शुरू में बिस्मिल्लाहिर्रहमानिर्रहीम नहीं है, क्योंकि वहाँ पर अल्लाह ने सूरह तौबा को शुरू किया है बराअतु मिनल्लाह से, अल्लाह की तरफ से ऐलान बरात हो रहा है, तो बरात जो है वो रहमान और रहीम के साथ साजगार नहीं थी, इसलिए अल्लाह ने वहां पे कहा कि सूरह तौबा का जुज़ नहीं है या उसकी इब्तदा में नहीं। लेकिन फिर भी 114 दफ़ा कैसे है कुरान करीम के अंदर बिस्मिल्लाहिर्रहमानिर्रहीम, तो ये हर कुरान के सूरह के पहली आयत का पहली आयत है और जुज़ है कुरान के, اور سورہ فاتحہ کا اور ہر آیت کا جز ہے. اور سورہ نمل میں 27 سورے میں یہ آیت دو دفعہ آئی ہے, ایک بسم اللہ الرحمن الرحیم ابتدا میں اور ایک جو ہے بیچ میں آئی ہے جہاں پہ ہدہد جو ہے وہ خط لے کے جاتا ہے حضرت سلیمان کا ملکہ سبا کے لیے, تو اور اس کو پڑھتا تو کہتا ہے انہو من سلیمان انہو بسم اللہ الرحمن الرحیم, یہ خط جو ہے وہ سلیمان سے ہے اور یہ شروع ہوتا ہے بسم اللہ الرحمن الرحیم سے. تو یہ جو ہے قرآن کے اندر سورہ یہ جو آیت ہے بسم اللہ الرحمن الرحیم, جس کو خلاصہ کر کے کہیں تو کہتے ہیں بسملہ, بسم اللہ الرحمن الرحیم کو کہا جاتا ہے بسملہ, جیسے اللہ اکبر کو کہا جاتا ہے تکبیر, جیسے لا حول ولا قوۃ الا باللہ العلی العظیم کو کہا جاتا ہے ہیکلا, اور جیسے لا الہ الا اللہ کو کہا جاتا ہے, یعنی مختلف جو ہمارے قرآن کریم کے اندر کلمات آئے ہیں یا ذکر آئے ہیں اذکار آئے ہیں ان کا ان کے لیے بھی ایک نام ہے ان اذکار. تو جیسے بسم اللہ الرحمن الرحیم کو کہا جاتا ہے بسملہ, بسملہ یعنی بسم اللہ الرحمن الرحیم. تو اب یہ قرآن کریم کے اندر جو ہے وہ 114 دفعہ بسم اللہ آئی ہے اور یہ اس کے بے انتہا تاکید ہے, اس کے بے انتہا فضائل ہیں. اپنے ہر کام سے پہلے ابتدا جو ہے وہ آپ بسم اللہ سے کریں, کل امر ذی بال لم یبتدا ببسم اللہ فہو ابتر, رسول خدا صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ ہر وہ کام جس کی کوئی اہمیت ہو آپ کے نزدیک, ذی بال یعنی وہ کوئی نہ کوئی قدر رکھتا ہو آپ کے نزدیک, لم یبتدا ببسم اللہ اور اس کو بسم اللہ سے شروع نہ کیا جائے, فہو ابتر تو وہ دم بریدہ ہوتا ہے, وہ ابتر ہوتا ہے, اس کا کوئی نتیجہ نہیں نکلتا. تو اس لیے ہر کام کا اگر آپ اس میں برکت چاہتے ہیں تو اس کو بسم اللہ سے شروع کریں. کھانا کھانے لگیں تو بسم اللہ پڑھ کے, گھر سے باہر نکلیں تو بسم اللہ پڑھ کے, قرآن کو شروع کریں تو بسم اللہ پڑھ کے, اسی طرح سے درس پڑھنے لگیں تو بسم اللہ, اور رات کو سونے لگیں تو بسم اللہ, دن کو شروع کریں تو بسم اللہ, یعنی اللہ کے نام سے ہر چیز کو شروع کیا جائے. اور اللہ کے نام سے جب شروع کریں گے تو اتنی عادت بنا لیں اللہ کا نام لینے کی کہ انسان کی عادت ثانیہ ہو جائے, ہر کام جو ہے وہ بسم اللہ سے شروع ہو کہ بسم اللہ الرحمن الرحیم, بیٹھنے لگیں اٹھنے لگیں تو یہ اللہ کا نام ہے کہ جس کو جو ہے وہ دہرانا بہت ضروری ہے کہ بسم اللہ الرحمن الرحیم کو کثرت سے پڑھا جائے. اور شیطان شریک نہیں ہوتا جب اللہ کا نام لے لیا جائے کھانے میں, حتیٰ یہاں تک کہ جب انسان آرام کرنے لگے سونے لگے, اپنے کسی بھی کام سے پہلے ہر جائز کام سے پہلے انسان جو ہے وہ عادت بنا کہے بسم اللہ الرحمن الرحیم. تو بہرحال اس کی بہت زیادہ تاکید ہے. اور یہ پانچ حروف پہ, کیونکہ عربی میں حرف جو ہے وہ ہے اس کی تین اقسام ہیں, اسم فعل اور حرف. اسم ناؤن جسے کہا جاتا ہے, اس کو اردو میں بھی اسم کہتے ہیں, فعل یعنی ایکشن اور حرف یعنی جو ایڈورب ہوتے ہیں ہمارے, تو کنیکٹنگ وربز. تو بہرحال فعل رب جیسے کہا جاتا ہے فارسی میں, تو یہ جو ہیں وہ ایڈوربز, انہیں حرف بہت سے آتے ہیں, ان کو کہتے ہیں عربی میں, یہ تینوں مل کے بنتے ہیں کلمہ. کلمے کی تین اقسام ہیں, اسم فعل اور حرف. تو اب پانچ کلمات ہیں بسم اللہ الرحمن الرحیم میں, کلمے کی دو قسمیں ہیں اسم فعل اور حرف. تو اسم یہ جو پانچ حروف ہیں میں جلدی گنوا دوں, بسم اللہ الرحمن الرحیم با یہ حرف ہے, پھر چار اسم ہیں, اسم اسم ہے, اللہ اسم ہے, الرحمن اسم ہے, الرحیم اسم ہے. اسم یعنی ناؤن, کسی بھی شخص جگہ یا چیز کے نام کو ناؤن کہا جاتا ہے. اس کے اندر پھر بہت سے اقسام ہیں جس میں پرو ناؤنس بھی آ جاتے ہیں, جیسے آئی وی یو, جیسے میں ہم تم آپ, یہ سب جو ہیں یہ بھی اسما کی اقسام میں سے ہیں. تو بہرحال فعل یعنی جو کسی بھی شے کے کرنے یا ہونے پہ دلالت کرتا ہے, اور حرف جو ہے وہ جو فعل اور دو فعلوں کے ساتھ استعمال ہو, یا فعل اور حرف کے ساتھ استعمال ہو, یا دو اسما کے ساتھ استعمال ہو, اسے جو ہے وہ حرف کہا جاتا ہے, جو اپنے معنی خود نہیں رکھتا بلکہ کسی فعل اور اسم کے ساتھ آنے کے بعد اپنے معنی کو بیان کرتا ہے, تو اسے حرف کہا جاتا ہے. حرف جو ہے وہ استقلال نہیں رکھتا بلکہ وہ غیر مستقل ہے, اسم جو ہے وہ مستقل ہے. تو حرف جو ہے وہ اسم یا فعل کے ساتھ آ کے بتاتا ہے کہ میرے معنی کیا ہے. یہ جو ہے وہ بسم اللہ الرحمن الرحیم وہ پانچ حروف پہ مشتمل ہے, پانچ حروف. اور پہلا ہے با, بائے بسم اللہ. ज़्यादा वक्त नहीं है इंशाल्लाह ताला, मैं 5 से 10 मिनट के अंदर कोशिश करूँगा मुकम्मल कर दूँ। तो ये जो हरूफ़ हैं, हरूफ़ बिस्मिल्लाह जो हैं, वो पहला हर्फ है बा, बा बिस्मिल्लाह। बा बा के जो हैं वो लुगत वालों ने 9 मानी लिखे हैं। अव्वल जो है वो जो बे के हरूफ आए हैं, उन बे के जो मानी में से एक आया है लिल इल्साक, बे जैदिन दाउन। इल्साक यानी हकीकी माना में, या जो है उसको मजाजी माना में, दोनों तरह से इस्तेमाल किया गया है। इल्साक, इल्साक यानी जुड़ा हुआ है, उससे मुत्तसिल है या उससे है, इल्साक आता है। जैसे बेजैदिन, जैद को बीमारी लगी हुई है, जैद को यानी बीमारी को जुड़ी हुई नहीं है बल्कि उसमें यानी उसको है बीमारी, तो ये इल्साक के माना में आता है। इस्तआना के माना में आता है, कतबतु बिल कलम, मैंने कलम की मदद से लिखा। इस्तआना यानी मदद के माना में। लिल मुसाहबा यानी सोहबत, यानी जैदुन बे अशीरत ही, जैद जो है वो अपने कबीले की या अपने अशीरा की या अपने घर वालों या अपने खानदान या अपने कबीले वालों की सोहबत में बैठा है। जैदुन बे अशीरत ही, तो ये सोहबत मुसाहबत के माना में भी आता है। और जो है मिन के माना में भी आता है। ऐन यशरबो बिहा इबादुल्लाह, कुरान में है सूरह नाम में, ऐनन यशरबो बिहा इबादुल्लाह। ऐन कहते हैं चश्मे को, चश्मे का यानी कई माना में आता है, आंख को भी ऐन कहा जाता है चश्मे को। यहाँ ऐनन यशरबो बिहा इबादुल्लाह, वो चश्मा जिससे लोग पानी पियेंगे। तो यहाँ बा जो है बेहा बे मिन के माना में इस्तेमाल हुआ है, और बे माना है अन भी आता है कुरान में, फस अल बेही खबीरा, यानी सवाल करो जो खबर रखने वाले हैं। बे यानी यहाँ अन, अन खबीर, जो भी खबर रखने वाले हैं, बाखबर लोगों से सवाल करो, बेखबर लोगों से, ना जाहिल से ना बलद लोगों से सवाल ना करो, बल्कि जो जानते हैं उनसे सवाल करो, जो खबर रखते हैं अहले खिबरा से सवाल करो। तो और जो आया है ये लिल मुकाबला, जो बे जो है वो एक मुकाबला के माना में भी आता है, यानी बे तो हाजा बेहाजा, मैंने इस चीज को इसके बदले में बेच दिया। मुकाबला यानी के बदले में, बदले के मामले में, या इस शय को इसके मुकाबले में मैंने बेच दिया। एक और माना लितादिया, 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 तादिया कहते हैं, तादी अगर बनाना, दहब तो बे जैदिन, मैं जैद के साथ गया। जैसे ट्रांजिटिव और इनट्रांजिटिव होता है, तो यहाँ ट्रांजिटिव के माना में आता है। जैसे किसी भी शय जो लाजिम है उसको मुतादी बनाना के लाजिम माना में भी आता है बा। अब ये लाजिम से मुतादी, जैसे कोई चीज़ें खुद ब खुद अपने माने देती हैं, यानी और कुछ के मुतादी यानी कुछ अफ़ाल ऐसे होते हैं, थोड़ी सी मुझे वजाहत करनी पड़ रही है, मैं इसको चाह नहीं रहा, जल्दी जल्दी गुजरना चाह रहा था इससे, कि जैसे मैं अपने घर से गया, मैं अपने घर से चला गया, और एक मरतबा मैं कहता हूं कि मैं अपने घर से अपने बच्चों को भी ले गया। जाना जो है वो लाजिम, फेले लाजिम है, और मुतअद्दी बनाने के लिए मैंने कहा कि ले गया जो है वो फेले मुतअद्दी है, कि जब इंसान जो है वो एक यानी उसके मानी में तादी पाया जाता हो, ट्रांजिटिव माना में आया हो। और एक मानी है लिस्सबबिया, यानी कि सबब बयान किया जाए किसी शेय के करने का, सबब बयान करने के लिए भी बा आता है। जैसे दरब तो हु बेसुए अदबे, कि मैंने उसे इसलिए मारा ताकि उस यानी उसको इसलिए मारा क्योंकि वो बेअदबी कर रहा था या बदअखलाकी कर रहा था। और एक माना दिल ज़र्फिया के लिए भी आता है, जलस तो बिल मस्जिद, मैं मस्जिद में बैठा था, ज़र्फ बयान करना किस जगह को बयान करना, तो उसके लिए उसमें माना में भी बे आता है। और बाज़कात ज़्यादा ज़्यादा यानी बाज़कात जो है ये इजाफी होता है, और जैसे कुरान करीम के अंदर कफा बिल्लाह शहीदा, अल्लाह ही गवाह के तौर पे काफ़ी है। तो ये बहरहाल, या जैसे कुरान में एक और आयत आई है कि वला थुल्कु बि अयदीकुम इलत तहलुका, अपने आप को हलाकत में मत डालो। तो यहाँ पे बेअदबी को अपने हाथों को, तो यहाँ पे बा जो है वो इजाफी है यानी ज्यादा है। और आखिरी जो है वो लितफ दिया, कुर्बानी के माना में भी आता है, फिदा जैसे बेअबी व उम्मी, मेरे माँ बाप आप पे कुर्बान, जैसे इमाम हुसैन अलैहिस्सलाम की ज्यारत में पढ़ते हैं बेअबी अनशा व उम्मी ए इब्न रसूलिल्लाह, ए फरजंद रसूल मेरे माँ बाप आप पे कुर्बान हो। इंशाल्लाह हम कोशिश करेंगे कि बाद में सवाल के जवाब भी दें, आप लोग अपने सवाल भेज सकते हैं, मैं कॉल नहीं ले सकता हूँ क्योंकि घर से कर रहा हूँ। ये माह मुबारक रमज़ान में मैंने अपने यूट्यूब चैनल से ऐलान किया था, फिर ये अहले बैत टेलीविजन के जो बानियान हैं और जो इसके मालिकान हैं उन्होंने मुझसे दरख्वास्त की कि हमारे टेलीविज़न पर इफ्तार का प्रोग्राम कर दें सहरी का, तो फिर बहरहाल हम सहरी का नहीं कर सकते थे, तो मैंने कहा कि मैं इफ्तार से पहले ये 6 बजे का ऐलान कर चुका हूँ, मेरे क्योंकि और भी बहुत ज़्यादा मुसलसल दर्स हैं, तो हमने इसको चाहा कि वो इस टाइम पे हो जाए। और फिर मजलिस उलमा शिया यूरोप के भी हमारा ऐलान था कि हम 6 बजे से, हम एक ये 4:30 बजे से हमारी नशरियात जारी रहेंगी, उसकी भी नशरियात जो हैं वो ये फेसबुक पे जारी हैं, इस तरह से यूट्यूब पे हमारे अपने चैनल पे लाइव शो का हम ऐलान किए हुए थे, पता नहीं आज नशर हुआ है नहीं हुआ इनको, इसको हम इंशाल्लाह कल से लाइव करने की कोशिश करेंगे यूट्यूब पे भी। तो ये पूरी दुनिया के अंदर मुख्तलिफ जो है वो प्लेटफॉर्म से जो है नशर हो रहा है, और हमने कोशिश की है कि माह मुबारक रमज़ान के अंदर एक कुरान करीम से हमारी आशनाई बढ़े, तो तफसीर को और कुरान करीम को आपके सामने पेश करें, सूरह यासिन को हम कोशिश करेंगे जारी रखें। तो कुरान करीम के अंदर मुख्तलिफ जो हैं वो राज हैं, और इन तमाम जो कुरान करीम के राज हैं उन्हें समझने के लिए हमें मोहम्मद व आले मोहम्मद का अल्लाह ने मोहताज बनाया है, ताकि हम कभी भी ये ना कहें कि हसबुना किताबुल्लाह, हमें अल्लाह की किताब काफ़ी है, किताब काफ़ी नहीं है। रसूल खुदा भी सल्लल्लाहु अलैहि वसल्लम फरमा गए हैं कि इन्नी तारकुन फिकुम मसक़लैन, मैं तुम्हारे दरमियान 2 ग्राम कदर चीज़ें छोड़े जा रहा हूँ, किताब अल्लाह व इतराती अहले बैती व उज़क्किरुकुम फ़ी अहले बैती व उज़क्किरुकुम फ़ी अहले बैती व उज़क्किरुकुम फ़ी अहले बैती, ये सही मुस्लिम में इन अल्फाज के साथ है कि मैं 2 ग्राम कदर चीज़ें छोड़े जा रहा हूँ अल्लाह की किताब और अपनी इतरत अपने अहले बैत में। इंशाल्लाह कल सूरह यासीन की तफसीर को जारी रखूँगा, और हम कुरान अहले बैत जो हैं वो कुरान करीम और अहले बैत अलैहिस्सलाम के मानने वाले हैं, इसलिए हम कुरान को समझने के लिए भी अहले बैत की तरफ रुजू करते हैं। हम तफसीर अहले बैत अलैहिस्सलाम को आपके सामने पेश करते रहेंगे। आज हमने मुकदमा पेश किया आपके सामने, एक इब्तदाई जलसा, एक ऐसा जिसमें हम इब्तदाई तौर पर आपको बयान करें कि हम इंशाल्लाह क्या कुछ बयान करेंगे, ये जो है वो जारी रहेगा आने वाले दिनों के अंदर इंशाल्लाह। ये 30 दिन या जितने भी रोज़े होंगे, 29 या 30 जितने भी रोज़े होंगे, हम कोशिश करेंगे कि हर रोज़ आपके सामने आपकी खिदमत में हाजिर हों कुरान, और बाहर फिर कुछ मुनासबतें आती रहेंगी, जैसे अगर विलादत शहादत की कोई भी तारीख हुई तो उसके हिसाब से उस मुनासबत पे हम पेश करेंगे। तो हम कुरान और इस माह रमज़ान के अंदर जो मुनासबतें होंगी उस मुनासबतों के हिसाब से आपकी खिदमत में मतालब पेश करेंगे, और कोशिश करेंगे सूरह यासीन की तफसीर को ज़्यादा से ज़्यादा आपकी खिदमत में पेश करें और इसके मतालब को पेश करें। ये जो है वो अल्लाह सुबहान व तआला का कलाम है, और कुरान जो है वो ज़िंदा मौजज़ा है। इसमें आपको एहसास होता है कि अल्लाह सुबहान व तआला, जब आप कुरान पढ़ते हैं तो आपको महसूस होता है कि आप कुरान जब पढ़ रहे हैं कि अल्लाह आपसे मुखातब है, अल्लाह आपसे कलाम कर रहा है। जब भी आप चाहें कि अल्लाह आपसे कलाम करे तो आप कुरान करीम पढ़ें, और जब आप चाहें कि आप अल्लाह से कलाम करें तो दुआ पढ़ें, और जब आप चाहें कि अल्लाह भी आपसे कलाम करे और आप भी अल्लाह से कलाम करें तो आप नमाज पढ़ें। नमाज उसमें कुरान भी है, दुआ भी है, जिक्र भी है, तो यानी एक पूरे के पूरे सुजू रुकू सुजूद और रुकू सब चीज़ों के मजमूए का नाम नमाज है। तो इसलिए माहे रमज़ान जो है वो कुरान का महीना है। लिखुल्ले शैइन रबीअ व रबीउल कुरआन रमज़ान, मासूम अलैहिस्सलाम का फरमान है कि हर शय के लिए एक बहार है। कुरान की बहार का नाम माह रमज़ान है। कसरत से कुरान करीम पढ़ें, ज़्यादा से ज़्यादा पढ़ें, समझ के पढ़ें, बेशक कम पढ़ लें लेकिन समझ के पढ़ें। तो अब यहाँ पे हम जल्दी से यासीन लफ्ज़ कुरान का जो है वो जो सूरह यासीन की पहली आयत बिस्मिल्लाह रहमान रहीम, और फिर है यासीन वल कुरआन अल हकीम। मैं सिर्फ यासीन के मुताबिक 2 जुमले पेश कर दूँ, फिर इंशाल्लाह कल हम बात को जारी रखेंगे। यासीन यानी यहाँ पे बाज़ उलमा ने इसका लिखा है यासीन से मुराद है या सैयद, ए सरदार, या सैयद अल मुरसलीन, क्योंकि आगे है इन्नकल मिनल मुरसलीन, बेशक आप मुरसलीन में से हैं। तो यहाँ मुराद है सैयद अल मुरसलीन, बाज़ ने लिखा है कि यहाँ या से यासीन से मुराद या है, अल्लाह ने पुरा बुलाया, सीन सैयद, सैयद अल मुरसलीन, कुछ ने कहा सैयद अल नबीयीन या सैयद अल बशर, तो मुख्तलिफ अल्फाज मुख्तलिफ आरा हैं ये मुफस्सरीन की कि भी यहाँ यासीन क्यों अल्लाह ने कहा, या यासीन ही नाम है, या यासीन से मुराद यहाँ ये दो हरफ हैं, ये दो हरफ किसी बात की तरफ इशारा कर रहे हैं। तो बहरहाल तो ए सरदार, कुछ उलमा ने लिखा है या सामे अल वही, ए वही के सुनने वाले, सामे सुनने वाला, अल वही सामे अल वही, या सामे अल वही, यासीन यानी या सामे अल वही, ए वही के सुनने वाले, वल कुरान अल हकीम, कुरान हकीम की कसम, इन्नक लमिन अल मुरसलीन, बेशक आप मुरसलीन में से हैं, अला सरात मुस्तकीम, और सरात मुस्तकीम पे हैं। तो इंशाल्लाह ताला हम ये जारी रखेंगे कि कुरान करीम में वल कुरान अल हकीम, अगर एक मिनट और हो तो मैं जल्दी जल्दी ये चलें, अब टाइम ख़त्म हो चुका है, इंशाल्लाह वाखिर दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।